بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والعاقبة للمتقين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والفجر وليال عشر والشفع والوتر، صدق الله العظيم. محترم بزرگو دوستو، بات اس سے پہلے شروع کی تھی وراثت کے متعلق. وراثت کی اہمیت، اس کی فضیلت کے بارے میں کچھ بیان کیا تھا، اور ارادہ وہی یہی تھا کہ اسی کو کنٹینیو کیا جائے. تو انشاءاللہ یہ ابھی بھی کنٹینیو ہوگا، یہ ہولڈ پہ آ گیا ہے، چونکہ ابھی یہ ذوالقعدہ ختم ہونے والا ہے اور ذوالحجہ شروع ہونے والا ہے. سوچا کہ کچھ ذوالحجہ کے فضائل بیان ہو جائے، کچھ قربانی کی اہمیت سامنے آ جائے، اس لیے جو وہ پہلا والا مضمون جو شروع کیا تھا وہ ابھی ہولڈ پہ ہے انشاءاللہ. جب اگلی باری آئے گی تو اسی کو انشاءاللہ کنٹینیو کریں گے، وراثت کے متعلق. اب جو بات بیان کی جائے گی اکثر سب لوگوں کو معلوم ہی ہوتی ہے، کیونکہ ذوالقعدہ ہر سال آتا ہے، اور ذوالحجہ بھی ہر سال آتا ہے، قربانی بھی ہر سال آتی ہے. تو یہ ایک ریمائنڈر ہوتا ہے بھائی، میری ذات کے لیے، سب کے لیے. جاننا اصل نہیں ہے، ماننا اصل ہے. جاننا اصل، جانتے تو ہم بہت ساری چیزیں ہیں، مانتی کتنے ہیں، اصل تو یہ ہے. اس لیے نبی علیہ الصلوۃ والسلام نے کیا فرمایا، اللہم انی اعوذ بک من علم لا ينفع. اللہ کے نبی نے ایسے علم سے ہی پناہ مانگی، ایسے علم سے ہی کیا مانگی ہے، پناہ مانگی، کہ اللہ ایسے علم سے میری حفاظت فرما، ایسے علم سے میں تیرا پروٹیکشن چاہتا ہوں، میں ریفیوج چاہتا ہوں، کہ وہ علم جس کو مجھے فائدہ ہی نہیں دے. تو بھائی جاننا اصل نہیں ہے، اصل کیا ہے، ماننا ہے. جانتے تو ہم بہت ساری چیزیں ہیں، مانتے کتنی ہیں. تو ایک ریمائنڈر اس لیے ہوتا ہے کہ سال ہو جاتا ہے، انسان بھول جاتا ہے. بہت سی مرتبہ کوئی فضیلت کی بات سنتا ہے تو عمل کا جذبہ کسی کے اندر پیدا ہو جاتا ہے، کسی کو توفیق ہو جاتی ہے. تو اللہ تعالیٰ نے چار مہینے اشہر حرم بنائے قرآن کے اندر، ان عدت الشہور عند اللہ اثنا عشر شہر فی کتاب اللہ، منہا اربعۃ حرم، کہ چار مہینے اللہ رب العزت نے حرمت والے بنائے، عزت والے بنائے، اشہر حرم جس کو کہا جاتا ہے. تین تو اللہ نے کنٹینیوز رکھے ہیں، ساتھ میں رکھے ہیں، ذوالقعدہ ہے، ذوالحجہ ہے، محرم ہے. یہ تین مہینے اللہ نے کنٹینیوز رکھے ہیں، ساتھ میں رکھے ہیں، اور ایک مہینہ ہے رجب کا، رجب المرجب جس کو ہم کہتے ہیں. ذوالقعدہ، ذو کے معنی ہوتے ہیں والا، اور قعدہ سبھی جانتے ہیں کیونکہ نماز میں ہر ایک لوگ قعدہ کرتے ہیں. ذوالقعدہ، قعدہ کے معنی بیٹھنا، قعدہ کے معنی بیٹھنا، اور ذو کے معنی والا یعنی بیٹھنے والا. تو اس مہینے کو ذوالقعدہ اس لیے کہا جاتا ہے کہ جب ذوالقعدہ شروع ہوتا تھا تو عرب حضرات اپنے ہتھیار کو، اپنی لڑائی کو، اپنے پرسنل گرج کو، ساری چیزیں ایک طرف رکھ کر بیٹھ جاتے تھے، ابھی لڑنا نہیں ہے، ساری چیزیں ایک طرف رکھ کر کیا بیٹھ جاتے تھے. بلکہ یہاں تک لکھا ہے کہ اگر وہ اپنے باپ کے قاتل کو بھی دیکھتے تھے نا راستے میں تو اتنا احترام کرتے تھے کہ بھائی یہ تو اشہر حرم ہے، یہ تو حرمت والا مہینہ ہے، عزت والا مہینہ ہے، اپنے باپ کے قاتل کو بھی چھیڑتے نہیں تھے. تو ذوالقعدہ کے معنی بیٹھنے والا، کیونکہ وہ بیٹھ جاتے تھے،
लड़ते वड़ते नहीं थे,
हाँ,
लेकिन इन्होंने गड़बड़ करके रखी हुई थी। अगर इनको लड़ना होता था तो इनको रोक भी नहीं सकता था, वो महीनों को आगे पीछे कर देते। अगर इनको मुहर्रम में लड़ना है तो कहेंगे इनके भाई मुहर्रम इस साल सफर पहले आ गया है, मुहर्रम बाद में आएगा। इसीलिए गुजरातियों को अरबियन नस्ल कहा जाता है कि गुजराती सारे क्या है, अरब है। हज़रत वाला मदनी रहमतुल्लाह अलैह फरमाते हैं कि अरब जहाँ जाते हैं दो चीज़ों का एहतमाम पहले करते हैं। अरब जहाँ भी जाते हैं, हज़रत मदनी रहमतुल्लाह अलैह फरमाया करते थे कि ये गुजराती जो है वो अरबियन नस्ल है। इसकी मेरे पास दो दलील है। पहली दलील तो ये है कि ये जहाँ जाते हैं, अरबों की आदत ये है कि ये जहाँ जाते हैं मस्जिद का क़याम पहले करते हैं और मदरसे का क़याम पहले करते हैं, तालीम का पहले सोच रहे हैं, अरबों के अंदर यही आदत थी। और तीसरी दलील अभी मैं दे रहा हूं कि अगर हमें कुछ करना होता है तो हम किसी भी तरीके से करते हैं। तो ये कुरैश इसी तरह करते थे, अरब इसी तरह करते, जब उनको करना होता था तो वो करते थे। तो मुहर्रम में लड़ना होता था, कहा क्या शुरू हुरिम है, तो कहा कि इस साल सफर पहले आ गया, मुहर्रम बाद में आएगा, इस तरीके से वो करते थे। तो इन्होंने महीने को सब खलत मलत आगे पीछे कर दिया था, सब मिक्सिंग अप कर दिया था इन्होंने। लेकिन जब ज़िलहिज्जा सन हिजरी 10 नबी अलैहिस्सलाम ने जब हज फरमाया है, आखिरी हज नबी अलैहिस्सलाम का, तो उस वक्त नबी अलैहिस्सलाम ने यह ऐलान फरमा दिया कि आज के दिन ज़मीन और महीने जो है वो अपनी असली हैयत के ऊपर आ गए हैं। जब इन्होंने खलत मलत किया था वो सब ख़त्म हो गया है, अल्लाह ने आज पूरा रिसेट कर दिया है। तो अब जो है नहीं, जिस तरह अल्लाह ने पैदा किए थे, महीने हमारे बनाए हुए नहीं है। अल्लाह ताला कुरान में कह रहे हैं कि वो 12 महीने अल्लाह ही ने बनाए, इन्ना इद्दत शहूरी इंदल्लाह इतना अशरश। जिस दिन अल्लाह ने ज़मीन आसमान को पैदा किया, अल्लाह ने महीनों को भी पैदा किया। इन्होंने जो खलत मलत किया था, दल नबी अलैहिस्सलाम के इस दुनिया से जाने से पहले नबी ने ऐलान कर दिया कि सब कुछ रीसेट हो चुका है, फैक्ट्री रीसेट, जिस तरह अल्लाह ने पहले पैदा किया था। तो ज़ुल्क़ादा को ज़ुल्क़ादा इसीलिए कहा जाता है कि ये लोग लड़ते बढ़ते नहीं थे इसके अंदर। और इसको अशहूरे हुरुम क्यों कहा जाता है, इस महीने को अशहूरे हुरुम में क्यों रखा गया? ज़ुल्क़ादा तो ख़त्म होने वाला है, ज़ुल्हिज्जा तो अभी शुरू होने वाला है। एक वजह तो यह है कि इस महीने के अंदर आम मतन लोग हज की तैयारी करते हैं। इसकी फजीलत क्या है भाई? इस महीने के अंदर आम मतन हज की तैयारी होती है ना, ये हज की तैयारी का महीना है। ज़ुल्क़ादा में लोग नुसुक ऐप भी कब खुलता है? ज़ुल्क़ादा में खुलता है, इसी में खुलते हैं, इसी में हज की तैयारी लोग करते हैं, इरादा बनाते हैं, पैसे वगैरह पे करते हैं। तो अशहूर हुरुम, एक तो अल्लाह ताला ने उसको अशहूर, और फिर इसके अंदर ये हज की तैयारी का महीना है, इसकी इज्जत बढ़ गई। अबू बकर जस्सास राजी रहमतुल्लाह अलैह के मुताल्लिक लिखा है, वो फरमाते थे कि ये जो अशहूर हुरुम है, जो चार महीने जो हैं, जो इंसान इन महीनों के अंदर नेकी का, भलाई का, अच्छाई का अहतमाम करता है, तो अल्लाह की ज़ात से उम्मीद है कि अल्लाह ताला उस नेकी की तौफीक को बरकरार रखते हैं, बाकी महीनों भी वो इंसान निकियां करता रहता है। जो इन महीनों के अंदर जो अशूर हुरूम है उससे बचता रहता है बुराइयों से, गुनाहों से, अल्लाह ताला दूसरे महीनों में गुनाहों से बचने में उसकी मदद फरमाते हैं। और इस महीने के अंदर भी रोजे की फजीलत आई है, इस महीने के अंदर भी क्या आई है, रोजे की। हदीस पाक में आता है, एक शख्स नबी अलैहिस्सलाम के पास आए, मुलाकात की और मुलाकात करके चले गए। एक साल के बाद नबी को मिलने के लिए आए, एक साल के बाद आकर नबी अलैहिस्सलाम से फरमाने लगे कि आप मुझे जानते हैं अल्लाह के हबीब? तो कहा कि नहीं, मैं आपको नहीं जानता हूं। तो फरमाया कि मेरा नाम बाहिली है, एक साल पहले आपसे मुलाकात हुई थी। तो नबी अलैहिस्सलाम ने फरमाया कि तुम तो अच्छे खासे थे, तुम्हारी तबीयत तो अच्छी खासी थी, ये तुम्हारी तबीयत को क्या हो गया, ये तुम्हारी तबीयत को क्या हो गया, इतने दुबले पतले हो गए? तो उन्होंने कहा कि सिर्फ मैं रात के अंदर खाना खाता हूं, यानी इफ्तारी के वक्त खाता हूं, और मुसलसल रोजे रख रहे थे। उनके कहने का मकसद ये था कि वो कंटिन्यूस जब से आपसे मिलकर गया हूं एक साल से मैं कंटिन्यूस रोजे रख रहा था। नबी अलैहिस्सलाम ने जब उनकी हालत को देखा कि भाई ये तो रोजे रख रख के क्या हो गया है, बिल्कुल स्किनी हो गया है, तो नबी अलैहिस्सलाम ने कहा कि अच्छा बहुत अच्छा अमल कर रहे हो। नबी अलैहिस्सलाम ने हर जगह एतदाल सिखाया है, भाई हमारी शरीयत में क्या है, बैलेंस है, एतदाल है, मॉडरेशन है, यहां पर क्या नहीं है, एक्सट्रीम कुछ नहीं है शरीयत। अगरचे रोजा अच्छा अमल है लेकिन नबी अलैहिस्सलाम ने मना फरमाया कि कोई इंसान कंटिन्यू रोजे ना रखे, क्योंकि भाई 20-25 दिन इंसान रोजे रखेगा अब बिल्कुल पैर ढीले हो गए, अब बिल्कुल चलने के ये नहीं रहे, अब नमाज भी जाएगी, लेकिन काम से छुट्टी लेगा तो बीवी बच्चों को क्या खिलाएगा, तो भाई एक काम अच्छा काम करने में तुमने कितने दूसरे कामों की दूसरी जिम्मेदारी तुम्हारे ऊपर थी, जो दूसरे फराइज थे उसको तुमने ये कर दिया, नेगलेक्ट कर दिया। तो नबी अलैहिस्सलाम ने उनको फरमाया कि तुम सबर के महीने के रोजे रखो, सबर के यानी रमजान के महीने के रोजे रखो, और हर महीने का एक रोजा, हर महीने का एक रोजा। उनका नाम बाहिली था, वो कहने लगे कि अल्लाह के हबीब मेरे पास ज्यादा उससे भी ज्यादा ताकत है, मैं ज्यादा रख सकता हूं। तो नबी ने फरमाया कि दो रख लो हर महीने के, हर महीने के दो रोजे रख लो। वो कहने लगे कि मेरे पास और भी ताकत है अल्लाह के हबीब, तो नबी हसन ने फरमाया कि तीन रख लो हर महीने के तीन। फिर नबी अलैहिस्सलाम ने तीन उंगलियों से इशारा किया, अपनी उंगलियों को खोलकर बंद कर दिया, तीन उंगलियों को खोला और खोलकर बंद कर दिया। देखो मुहद्दिसीन जो हैं, जो रुवाज जो है, जो नरेटर्स हैं, नबी की हर अदा को हदीस में नकल करते हैं, यानी मैंने नबी से जब ये बात सुनी तो नबी क्या कर रहे थे, नबी की पोजीशन क्या थी, कितनी उंगलियां नबी ने दिखाई थी, नबी के एक्सप्रेशन क्या थे, सारी चीज मुहद्दिस, ताकि ये बिल्कुल ऑथेंटिकेट हो जाए कि ये बात मैंने नबी से सुनी है। अब मुहद्दिसीन इसके अंदर ये कहते हैं कि भाई ये तीन उंगलियों का क्या मतलब है, तो यानी खोलकर बंद करने का क्या मतलब है, तो मुहद्दिसीन फरमाते हैं कि नबी अलैहिस्सलाम बताना चाहते हैं कि भाई अगर तुम्हें रोजे रखने हैं रमजान के अलावा तो अशहूर हुरुम के जो महीने हैं उसके रोजे रखो, उसके अंदर तुम जितने रोजे रखना चाहो रखो, लेकिन तीन दिन कंटिन्यूस रोजे रखो और तीन दिन के बाद ब्रेक ले लो। तीन दिन कंटिन्यूस रोजे रखो, तीन दिन के बाद क्या कर लो, एक दो दिन का। तो मालूम हुआ कि अशहूर हुरुम के रोजों की फजीलत है, अशहूर हुरुम के रोजों की फजीलत है। ज़िलकादा की, तो ज़िलकादा तो खत्म होने वाला है, अभी कुछ दिनों में ज़ुलहिज्जा शुरू हो जाएगा। जिस तरह ज़िलकादा अशहूर हुरुम के अंदर है, हुरमत वाले महीनों में से एक है, इसी तरह ज़ुलहिज्जा भी क्या है, हुरमत वाले महीनों के अंदर से एक है। अल्लाह ताला ने सूरह फजर के अंदर इसकी 10 रातों की कसम खाई, ये जो ज़ुलहिज्जा शुरू होने वाला है ना, भाई अल्लाह ताला को किसी चीज की कसम खाने की जरूरत नहीं, भाई दुनिया उसकी है, जमा उसका, जमीन उसकी, मकान उसका, सब उसका, उसको कसम खाने की क्या जरूरत है। वल फजर वलयालिन अशर, 10 रातों की कसम, मुहद्दिसीन कहते हैं जमहूर उलमा की राय यह है कि इन दस रातों से मुराद ज़िलहिज्जा की पहली 10 रातें मुराद है। बड़ी बाबरकत वाले दिन है, जो गुजरा वो भी बरकत वाले दिन थे और जो आ रहे हैं वो उससे भी ज्यादा बरकत वाले हैं, क्योंकि पूरे अशूरे हुरम का एक ही हुक्म है, लेकिन इन 10 दिनों को स्पेसिफिकली अल्लाह रब्बुल इज्जत ने कसम खाकर बयान फरमाए। हदीस पाक में नबी अलैहिस्सलाम फरमाते हैं कि ये जो 10 दिन ज़ुलहिज्जा के शुरू के जो 10 दिन हैं, ये इतने मुबारक दिन हैं कि उसमें हर दिन रोजे का सवाब एक साल के बराबर, हर रोजे का सवाब। और रिवायत में आता है कि उसमें हर रात का सवाब अल्लाह ताला लैलतुल कदर के बराबर देते हैं। हर दिन के रोजे का सवाब साल के बराबर, और रात का सवाब शबे कदर के बराबर रखा गया है। तो भाई इंसान अंदाजा लगा सकता है कि इतने कीमती अय्याम है कि रातों की इबादत का सवाब शबे कदर के बराबर मिल रहा है।
روزوں کا ثواب کئی گنا اللہ بڑھا دیتے ہیں. اسی لیے دوسری حدیث پاک میں نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ اللہ تعالیٰ کو ان 10 دنوں کے اندر کیے جانے والے اعمال باقی دنوں کے اندر کیے جانے والے اعمال کے مقابلے میں سب سے زیادہ پسند ہے. ان 10 دنوں کے اندر جو عمل کیا جاتا ہے, جو نیکی, جو بھلائی, جو خیر کی جاتی ہے, وہ اللہ کو سب سے زیادہ پسند ہے اگر یہی عمل آپ دوسرے دنوں کے اندر کریں گے. ان دنوں کے اندر کیا جانے والا, اسی لیے بعض حدیث پاک میں آتا ہے کہ اس 10 دنوں کے اندر انسان تسبیح, تحلیل وغیرہ کا, تکبیر وغیرہ کا خوب اہتمام کرے, سبحان اللہ, الحمدللہ, اللہ اکبر, لا الہ الا اللہ, تکبیر تشریق تو ہم لوگ پڑھتے ہیں بھائی, ایام تشریق کے اندر, ایام تشریق کی جو 5 دن ہیں جس کے اندر ہم کیا کرتے ہیں, تکبیر تشریق پڑھتے ہیں, یہ تو واجب ہے, یہ تو کیا ہے, واجب ہے مرد کے لیے بھی عورت کے لیے بھی 5 دنوں کے اندر. لیکن صحابہ کرام رضوان اللہ تعالیٰ علیہم اجمعین کی عادت یہ تھی, ابو ہریرہ غالباً ابن عباس رضی اللہ تعالیٰ عنہ کی, کہ جب ذی الحجہ کا مہینہ شروع ہوتا تھا تو بازاروں میں جاتے تھے اور زور زور سے تکبیر کہتے تھے, اللہ اکبر, اللہ اکبر, لا الہ الا اللہ, اللہ اکبر, اللہ اکبر, ولی اللہ الحمد, اور ان کی تکبیر سن کر سارا بازار تکبیر سے گونج اٹھتا تھا. 5 دنوں کی تکبیر تو واجب ہے, لیکن مستحب اور سنت صحابہ کی یہ ہے کہ پہلی ذی الحجہ سے تکبیر کا اہتمام کرنا شروع کر دے. انسان جتنی کثرت سے تکبیر پڑھتا رہے, ان دنوں کے اندر اللہ کی خوب بڑائی بیان کرے, خوب بڑائی بیان کرے, چلتے پھرتے, اٹھتے بیٹھتے تکبیر تحلیل کا اہتمام کرے, اور جب 5-6 دن وہ کنٹینیوس پڑھتا رہے گا تو جب واجب تکبیر ہوں گے یا شروع ہوں گے, وہ اس کو کیا ہو جائے گا, اس کے ذہن میں برابر بیٹھ جائے گا کہ بھائی یہ تو ابھی مجھے پڑھنا ہی ہے, چونکہ پہلے دن سے وہ تو پڑھتا ہوا آ رہا ہے. اور عرفہ کے دن کے روزے کی خصوصی فضیلت آئی ہے, ہر دن کے روزے کا ثواب ہے, لیکن عرفہ کے دن کے متعلق نبی علیہ الصلوۃ والسلام فرماتے ہیں کہ عرفہ کے دن کے روزے کے متعلق فرمایا کہ جو اس روزے کا اہتمام کرتا ہے اللہ کی ذات سے امید ہے اللہ اس کے 1 سال اگلے اور 1 سال پچھلے 2 سال کے گناہ معاف فرما دیتے ہیں. 1 سال پچھلے اور 1 سال اگلے, 2 گناہوں کے 2 سال کے گناہ اس کے معاف کر دیے جاتے ہیں. اور اسے ہم نے اپنے ہمارے استاد سے یہ سنا تھا کہ جب اللہ 2 سال کے گناہ معاف کر رہے ہیں, اس کا مطلب یہ ہے کہ انسان ابھی 1 سال اور جیے گا. جس کو عرفہ کے روزے کی فضیلت, جس کو عرفہ کے روزے کی توفیق ہو گئی, تو اللہ کی ذات سے امید ہے کہ وہ 1 سال ابھی اور زندہ رہے گا. اب جو زندہ رہنا چاہتا ہے, کوئی گناہ کرے گا تبھی تو معاف ہوں گے نا, 1 سال ابھی اس کے زندہ رہنے کی امید ہے. کیا اگر کسی, اور ایسا بھی ہوتا ہے کہ اگر کسی کی موت مقدر ہو تو اللہ اس کو توفیق ہی نہیں دیتے, اس نیت سے نہ رکھے بھائی کہ چلو 1 سال ابھی اور زندہ رہنا ہے, ہولیڈے بک کی ہے اگلے سال کے لیے تو انڈیا جانا ہے, پاکستان, بنگلہ دیش جانا ہے, تو یہ روزہ رکھ لیتے ہیں تاکہ ہولیڈے ہماری کیا ہو جائے کم. نہیں, فضیلت حاصل کر, نبی علیہ السلام کا اہتمام, نبی علیہ السلام اس کا اہتمام فرماتے تھے, صحابہ اس کا اہتمام فرماتے تھے, اور ہماری اسلامی تاریخ میں سب سے بڑا دن سمجھا جاتا ہے. شیطان اس دن سب سے زیادہ ہیومیلیٹ ہوتا ہے, سر کے اوپر مٹی ڈالتا ہے مٹی, کیونکہ اس دن اللہ تعالیٰ ایک نہیں ہزار کروڑوں مسلمانوں کی مغفرت کی جاتی ہے, تو اس کا اہتمام کرے. اور اس 10 دنوں کی فضیلت اس لیے بھی ہے کہ ان 10 دنوں کے اندر اسلام کی سب سے بڑی 2 عبادات جمع ہو جاتی ہے. کسی مہینے کے اندر, کسی مہینے کے اندر ایسی 2 بڑی عظیم عبادت جمع نہیں ہوتی. ان 10 دنوں کے اندر اسلام کی تو سب سے بڑی 2 عبادتیں جمع ہو جاتی ہے, ایک حج اور ایک قربانی. اللہ نے اس کو جمع کر دیا, اس لیے اس کی فضیلت ہے.
تو روزوں کا اہتمام کرے، عبادت کا اہتمام کرے، کم از کم اتنا تو کرے کہ پانچ وقت کی نمازوں کا اہتمام کرے۔ پانچ وقت کی کیا کرے بھائی، نمازوں کا جماعت کے ساتھ کم از کم اتنا تو کرنا ہی ہے کہ دس دنوں کے اندر جس طرح ہم رمضان میں اہتمام کرتے ہیں، اسی طرح ان دس دنوں کا بھی اہتمام کرے کہ بھائی نبی علیہ السلام نے اتنی فضیلت بیان فرمائی ہے اس کی۔ اسی طرح قربانی کا عمل ہے، قربانی کا عمل بھی بہت بڑا عمل ہے بھائی، انسان خوش دلی کے ساتھ کرے۔ انسان کیا کرے، خوش دلی کے ساتھ کرے۔ نبی علیہ الصلوۃ والسلام مدینہ پاک ہجرت کر کے گئے، 10 سال مدینہ پاک کے اندر رہے ہیں، آپ علیہ الصلوۃ والسلام نے کبھی قربانی کو ترک نہیں کیا ہے، کبھی قربانی کو نہیں چھوڑا ہے۔ اور جس سال نبی علیہ السلام نے حج فرمایا ہے، سن ہجری 10 کے اندر، تو حج والے دن نبی علیہ الصلوۃ والسلام نے 100 اونٹوں کی قربانیاں کروائی ہے، 63 یعنی 63 خود اپنے ہاتھوں سے ذبح کی ہے، 63 اونٹوں کی قربانی اپنے ہاتھوں سے کی ہے، اور جو بچ گئے تھے وہ حضرت علی رضی اللہ تعالیٰ عنہ نے کی ہے۔ صحابہ نے پوچھا کہ اللہ کے حبیب قربانی کیا ہے، تو کہا کہ تمہارے والد ابراہیم علیہ الصلوۃ والسلام کی کیا ہے، سنت ہے۔ کیا ملے گا اس کے بدلے میں، تو فرمایا کہ ہر بال کے بدلے میں ایک نیکی، ہر بال کے بدلے میں ایک نیکی۔ اور قربانی کا خون، قربانی کا خون زمین پر گرنے سے پہلے اللہ کے یہاں وہ قربانی مقبول ہو جاتی ہے۔ اور دارقطنی کی ایک روایت تو عجیب آئی ہے، فرمایا کہ انسان جو صدقہ خیرات جو کچھ بھی کرتا ہے، تو فرمایا کہ وہ مال جو خرچ کیا جائے قربانی کے لیے وہ سب سے زیادہ افضل خیرات ہے۔ اور ہم لوگ سستے کے پیچھے بھاگتے ہیں، ہم لوگ کیا کرتے ہیں، سستے کے پیچھے بھاگتے ہیں کہ بھائی اس کے پاس 10 پاؤنڈ سستا ہے، اس کے پاس 20 پاؤنڈ سستا ہے، اس کے پاس تو کہا کہ بالکل ہاف پرائز میں۔ نبی علیہ السلام فرماتے ہیں کہ یہ تمہارے لیے پل صراط کے اوپر تمہاری قربانی بنے گی، تو بھائی ایسا مرا ہوا جانور جو آپ کو کیا 5 میٹر لے کر نہیں چل سکتا، ایسی سواری پر آپ پل صراط کے اوپر سوار ہوں گے؟ نہیں، اچھے طریقے سے خرچ کرے بھائی، سال میں ایک مرتبہ تو دینا۔ اور پھر یہ حنفیہ کے یہاں، امام ابو حنیفہ رحمۃ اللہ علیہ کے یہاں قربانی واجب ہے۔ نہیں، ایسے وقت میں لوگ ادھر ادھر سے سوشل میڈیا سے چھوٹی چھوٹی کلپ نکالتے ہیں اور لوگوں کو گمراہ کرتے ہیں، بھائی ان چیزوں کے چکر میں نہیں پڑنا چاہیے، صحیح لوگوں سے معلوم کرنا چاہیے، صحیح لوگوں سے معلوم۔ امام ابو حنیف، میں امام ابو حنیفہ کا نام لے رہا ہوں کیونکہ یہاں ہو سکتا ہے کہ دوسرے مذہب کے ماننے والے، امام ابو حنیفہ رحمۃ اللہ علیہ کی یہاں قربانی واجب ہے ہر صاحب نصاب کے اوپر۔ بس میں اللہ تعالیٰ عمل کی توفیق نصیب فرمائے۔ انشاءاللہ ایک پروگرام تو ٹیوزڈے کو ہیں، حضرت شیخ سلیمان مولا ساؤتھ افریقہ والے جو ہیں وہ آنے والے ہیں، الحمدللہ بہت اچھے اسکالر ہیں، زبردست باتیں فرماتے ہیں، تو ٹیوزڈے کو آفٹر عصر ہے انشاءاللہ، ہر ساتھی آنے کی کوشش کریں اور بیٹھ کریں انشاءاللہ۔ اور انشاءاللہ آج جمعہ سے ریاض الصالحین کا درس بھی شروع ہو جائے گا۔
اللہ اکبر، اللہ اکبر، اللہ اکبر، اللہ اکبر، اشہد ان لا الہ الا اللہ، اشہد ان لا الہ الا اللہ، اشہد ان محمد رسول اللہ، اشهد ان محمد رسول الله، هيا للصلاة، هيا للصلاة، هيا للفلاح، هيا اکبر اللہ اکبر اللہ اکبر اشہد ان لا الہ الا اللہ اشہد ان لا الہ الا اللہ اشہد ان محمد رسول اللہ اشهد ان محمد رسول الله هيا للصلاة هيا للصلاة هيا للفلاح هيا الله أكبر الله أكبر لا إله إلا الله
الحمد لله الحمد لله علي الذات عظيم الصفات سميع السمات كبير الشان جليل القدر رفيع الذكر مطاع الأمر جلي البرهان فخيم الاسم غزيل العلم وسيع الحلم كثير الغفران جميل الثناء جزيل العطاء مجيب الدعاء يميم الإحسان سريع الحساب شديد العقاب أليم العذاب عزيز السلطان ونشهد أن لا إله إلا الله وحده لا شريك له في الخلق والأمر ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله المبعوث إلى الأسود والأحمر المنعوت بشرح الصدر ورفع الذكر وصلى الله عليه وعلى آله وأصحابه الذين هم خلاصة العرب العرباء وخير الخلائق بعد الأنبياء أما بعد فيا أيها الناس وحدوا الله فإن التوحيد رأس الطاعات واتقوا الله فإن التقوى ملاك الحسنات وعليكم بالسنة فإن السنة تهدي إلى الإطاعة ومن أطاع الله ورسوله فقد رشد واهتدى وإياكم والبدعة فإن البدعة تهدي إلى المعصية ومن يعص الله ورسوله فقد ضل وغوى وعليكم بالصدق فإن الصدق ينجي والكذب يهلك وعليكم بالإحسان فإن الله يحب المحسنين أعوذ بالله من الشيطان الرجيم وقال ربكم ادعوني أستجب لكم إن الذين يستكبرون عن عبادتي سيدخلون جهنم داخرين بارك الله لنا ولكم في القرآن العظيم ونفعنا وإياكم بالآيات وذكر الحكيم أقول قولي هذا واستغفر الله لي ولكم ولسائر المسلمين فاستغفروه إنه هو الغفور الرحيم الحمد لله الحمد لله يستعينه واستغفره ونعوذ بالله من شرور أنفسنا من يهدي الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أرسله بالحق بشيرا ونذيرا بين يدي ساعة من يطع الله ورسوله فقد رشد ومن يعصهما فإنه لا يضر إلا نفسه ولا يضر الله شيئا أعوذ بالله من الشيطان الرجيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على محمد عبدك ورسولك وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات وبارك على محمد وأزواجه وذريته قال النبي صلى الله عليه وسلم أرحم أمتي بأمتي أبو بكر وأشدهم في أمر الله عمر وأصدقهم حياء عثمان وأقضاهم علي وفاطمة سيدة نساء أهل الجنة والحسن والحسين سيدا شباب أهل الجنة وحمزة أسد الله وأسد رسوله اللهم اغفر للعباس وولده مغفرة ظاهرة وباطنة لا تقدر ذنبا رضوان الله تعالى عليهم أجمعين الله الله في أصحابي لا تتخذوهم غرضا من بعدي فمن أحبهم فبحبي أحبهم ومن أبغضهم فببغضي أبغضهم وخير القرون قرني ثم الذين يلونهم ثم الذين يلونهم والسلطان ذل الله في الأرض من أهان سلطان الله في الأرض أهانه الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون فاذكروني أذكركم واشكروا لي ولا تكفرون أقم الصلاة straighten the saf, let us ensure that our heels are on the line, that there's no gaps in between us, our trousers above our ankles, and our cell phones switched off.
Allahu Akbar, Allahu Akbar, Allahu Akbar, Allahu Akbar. أشهد أن لا إله إلا الله أشهد أن لا إله إلا الله أشهد أن محمد رسول الله أشهد أن محمد رسول الله هيا للصلاة هيا للصلاة هيا للفلاح هيا للفلاح قد قامت الصلاة قد قامت الصلاة الله أكبر الله أكبر لا إله إلا الله
الله أكبر الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين سبح اسم ربك الأعلى الذي خلق فسوى والذي قدر فهدى والذي أخرج المرعى فجعله غثاء أحوى سنقرئك فلا تنسى إلا ما شاء الله إنه يعلم الجهر وما يخفى ونيسرك لليسرى فذكر إن نفعت الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى النار الكبرى ثم لا يموت فيها ولا يحيا قد أفلح من تزكى وذكر اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى إن هذا لفي الصحف الأولى صحف إبراهيم وموسى الله أكبر سمع الله لمن حمده الله أكبر الله أكبر الله أكبر الله أكبر الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها والسماء وما بناها والأرض وما طحاها ونفس وما سواها فألهمها فجورها وتقواها قد أفلح من زكاها وقد خاب من دساها كذبت ثمود بطغواها إذ انبعث أشقاها فقال لهم رسول الله ناقة الله وسقياها فكذبوه فعقروها فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخاف عقباها الله أكبر سمع الله لمن حمده الله أكبر الله أكبر الله أكبر الله أكبر السلام عليكم ورحمة الله السلام عليكم ورحمة الله Inshallah, this coming Tuesday we will be having a special lecture program from with Sheikh Suleiman Mullah from South Africa. All brothers requested to participate, inshallah, and take benefit from the Sheikh, inshallah. Allahumma salli ala sallam. Allahumma anta rabbuna wa anta khaliquna wa anta raziquna wa anta qadiruna ala kulli shay. Anta al-awwalu falaysa qablaka shay wa anta al-akhiru falaysa ba'daka shay. اللهم اغفر لنا ما قدمنا وما أخرنا وما أسررنا وما أعلنا وما أنت عالم به منا أنت المقدم وأنت المؤخر وأنت على كل شيء اللهم اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم اللهم اهدنا واهد بنا واجعلنا سبب الهداية الناس جميعا اللهم انصرنا ولا تنصر علينا اللهم زدنا ولا تنقصنا اللهم آثرنا ولا تؤثر علينا سبحان الله بحمده سبحان الله العظيم اللهم اجعل آخر كلامنا لا إله إلا الله أحينا عليه يا حي ومتنا عليه يا مميت وبعثنا يوم القيامة يا باعث سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين.